रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ।
नमस्कार, म भावना अधिकारी, स्वागत छ तपाईँलाई कार्यक्रम रेडियो चौतारीमा। संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारेको यो कार्यक्रममा तपाईँ हाम्रा दैनिक जीवनमा प्रभाव पार्ने विषयवस्तुहरू समेटिने छन्। रेडियो चौतारी तपाईँले यस एफएम स्टेशनबाट हरेक हप्ता आजकै दिन यही समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रममा फर्स्ट बहादुर र सेकेन्ड बहादुरका कुरा, गाउँठाउँका अनुभव तथा विचारहरू र तपाईँका गाउँठाउँमा तपाईँकै समुदायको प्रयासबाट भएका शान्ति र विकाससँग सम्बन्धित समाचारहरू हुनेछन्।
गाउँले हो म केही भन्छु, दुई भाइ साथीको सबाई कहन्छु। फर्स्ट बहादुर सेकेन्ड बहादुर दुवै मिल्ने साथी, कहिले जान्छन् तलतिर कहिले जान्छन् माथि। गाई भैँसी भेडा बाख्रा घिउ राडी पाखी जे जे बिक्ष व्यापार गर्छन् केही राख्दैनन् बाँकी, ल है केही राख्दैनन् बाँकी। देश हेर्छन् मुख फेर्छन् ज्ञान गुण सिक्छन्, तिनै कुरा चौतारीमा हप्तै पिछे झिक्छन्।
ओइ फर्स्ट बहादुर, लु बोल।
बोल्दिन।
अच्छा, किन नि?
आजदेखि म कसैसँग नबोल्ने व्रत बसेको छु, त्यही भएर। तपाईँ सुरु गरे सेकेन्ड बहादुर।
आबु अन अन, तैँले के खोजे? त मेरो व्यापार गर्ने पार्टनर भइस भन्दैमा तैँले जे गरौँ मैले पनि त्यही गर्नुपर्छ भन्ने छ? त्यस्तो नबोल्ने व्रत बस्दिनँ म।
नबसै नबस, तर अब यही ताल हो भने धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले यो व्रत बस्नुपर्ने दिन चाहिँ आउँदैछन्, त्यो चाहिँ बुझिराख।
अन कसरी?
कसरी नि, भोको पेटमा कोही बोल्न सक्छ? अब तैँले मैले दाल भात खाने दिन गएँ बाबै, देखिनस्? तर म गोरु बेचेर फर्किँदा अलिकति दाल चामल तेल किनेर लाने भन्ने सपना कसरी चकनाचुर भयो?
नसम्झा फस बहादुर, त्यो कुरो नसम्झा। अस्ति गोरु बेच्न उँधो झर्दा सोधेको सामानको भाउ हिजो उँभो फर्किँदा किलोमा 10 रुपियाँ जति बढिसकेको थियो। किन साउजी भनेको, खै नयाँ सामान आउँदा भाउ बढेर आयो भन्यो, अलि सस्तो नि पाइएला नि भनेर बजारमा यताउता खोजे, कहीँ छैन भन्छन् कहीँ झन् महँगो भन्छन्। लु लास्टमा मरोस् त्यही पहिले सोधेकै पसलबाट लानु पर्यो, अरूभन्दा त अलि सस्तो दिएको थियो नि भनेर त्यहीँ फर्केका त सामानै सिद्धि भन्छ है।
त्यति मात्रै हो र? अब कहिले आउला त सामान भनेको त, अब खै बन्द खुलेपछि भन्छ।
अब हाम्रो मुलुकको बन्द हडताल।
अनि त
होइन, यो खाद्यान्नसँग सम्बन्धित समस्या पनि कति भोग्नुपर्ने हामीले, हँ फर्स्ट बहादुर?
खै
हेर्न, एक महँगो त्यस्तो, दोस्रो बन्द हडतालले गर्दा सामान बजारमा पाइँदैन। अब खेतबारीमा उब्जाएर खाम्न त भन्दा कहिले खडेरीले सुहा, कहिले बाढी पहिरोले सुहा, कहिले राम्रो बिउ पाइँदैन, कहिले मल पाइँदैन। ए बाबा, के गर्ने होला है?
के हेर्ने के हेर्ने? होइन हौ सेकेन्ड बहादुर, अब जति नै बोल्दिनँ भने नि आज चौतारीमा यही विषयमा गाउँलेसँग दुःख मनाउ गर्नुपर्छ है क्या?
नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय र संयुक्त राष्ट्रसङ्घले गरेको एउटा अध्ययनले पोहोर यतिखेरको समयभन्दा यसपालि 20-40% खाद्य सामग्रीमा महँगी बढेको देखाएको छ। हामीले देशका विभिन्न भागमा गएर सर्वसाधारणसँग तपाईँले यो खाद्यान्न महँगीलाई कसरी सामना गरिरहनु भएको छ भनेर सोधेका थियौँ।
सबभन्दा सस्तो चामल खाने, दालमा बाक्लो खाइन्थ्यो भने एकदमै पातलो, खाजामा अब फर्माएर होइन कि एकदमै कन्ट्रोल गरेर खाँदिने, र अब मासुहरू खानलाई त्यस्तो दैनिक होइन कि महिना दिनमा एकपल्ट त्यसरी खाँदिने गर्ने, के गर्ने? अब आय स्रोत कम भएपछि त जसरी पनि चलाउनै पर्यो।
अब बिहान खाउँ बेलुका छैन, बेलुका खाउँ बिहान छैन भने चाहिँ अब हामीले मजबुरी काम गर्नुपर्ने छ। र अहिले महँगियो, महँगी हुँदाखेरि पनि अब आय स्रोत कहीँबाट छैन, अब केटाकेटी बच्चाहरूलाई त अब फिस दिन त्यसै नै गाह्रो भइसक्यो सर।
यस्तो सबै बजारको मूल्यकान बढेको छ, खानुले पुग्दैन, लाउनुले पुग्दैन, केही छैन, सबै बढी गयो, हामी त दुःख छ। कहिले एकछा खान्छौँ, कहिले खाँदैनौँ पनि, भयो रोटी खाएर बस्छौँ।
त्यस्तै कम मूल्य पर्ने साधारण खाना त्यस्तै हो, फोहोर खाना पनि खान हामी बाध्य भएको छ।
के अनि अब जसोतसो गरेर चलाइरहेको छ, सस्तो सस्तो खानु पऱ्यो।
जस्तै हामी आलु लगाउँछौँ, सिमी लगाउँछौँ, त्यो आलु सिमी हामी बिक्री गरेर कम खाएर पनि बिक्री गरेर मिस तपाईँको चामल किनेर ल्याएर हामी खान्छौँ सर।
चामलको भाउ पुरा 18 थियो, अहिले 28 भयो, 30 भयो, दालको भाउ पनि अब 80 रुपियाँ किलो भयो,
सब फलफुल पनि त्यस्तै महँगो छ, सब्जी पनि अहिले भन्दा पोहोरभन्दा अहिले कति महँगो छ। अब यताउता गर्दाखेरि हामीले खानु पुऱ्याउनु साह्रो पर्छ, नानीहरूको फिस तिर्न परे छोडिदिउँ न, बच्चा पढाउनु त
घर चलाउनुलाई अति गाह्रो छ। अब एकैचोटि वात्तै डबल बढ्यो वृद्धि हो भाउ, त्यसको लागि त हामीले अरू केही अन्य उपाय केही छैन।
पहिलाको तुलनामा सबै मूल्यहरू बढिरहेको छ है, तेल चामल अब अन्य यता सब्जीहरू तरकारीहरू मासुहरू सबै बढिरहेछ होइन। अब हामीले जस्तो पहिला अब हप्ताको तिन चारचोटि मासु खाइन्थ्यो भने अहिले हप्ताको एकचोटि मात्रै खाइन्छ होइन। कुनै पनि कुरामा सबैलाई किन्ने मान्छेलाई पनि अब हामीहरूलाई पसल राख्ने मान्छेलाई पनि गाह्रो छ।
आफूले फजुल खर्चहरूमा पनि कन्ट्रोल गर्नु पर्यो,
के गर्ने भन्ने, खानु परिगयो किन्न परिहाल्यो। पहिला त अलि थोरै पैसाले अलि धेरै माल आउँथ्यो, अहिले त आउँदैन, यति आउँछ धेरै पैसा लिएर गयो नि, बढी नै काम गर्नु पऱ्यो नि, बढी ज्याला कमाउनु पऱ्यो।
घर व्यवहार कसरी चलाउने दैनिक उसमा चाहिँ अब एक्कासी यो मूल्य वृद्धि भइसक्यो होइन, यसमा चाहिँ धेरै कुरा अप्ठ्यारो छ हामीलाई, अब आय स्रोत कमी छ यहाँ।
जुन दिन काम पाउँदैन हामी त्यही अब रोटी खाने, अब चियापान खाने, दही चिउरा खाने, त्यसरी नै अब अहिलेसम्म जे हो चलिरहेको छ।
उहाँहरू हुनुहुन्थ्यो खाद्य सामग्रीमा देखिएको महँगीलाई सामना गर्न आफूले अप्नाएका विभिन्न तरिका बताउँदै देशका विभिन्न भागका सर्वसाधारणहरू। यसबाहेक अत्यन्त गरिबीको मारमा परेका सर्वसाधारण मध्ये कति त खाद्यान्न महँगीका कारण कम गुणस्तरका खाद्यान्न खानदेखि लिएर कति छाक त नखाइकन बस्न समेत बाध्य भएका छन्। त्यस्तै स्कुलबाट छोराछोरी निकाल्ने, ऋण लिने, घरमा भएका पशु, जग्गा जमिन, माल सामान बेच्नेसम्मको बाध्यता पनि उनीहरूले भोगिरहेका छन्। त्यसो त खाद्य असुरक्षा भोगिरहेका 30 लाख भन्दा बढी नेपालीलाई संयुक्त राष्ट्रसङ्घले खाद्यान्न सहयोग तथा कृषिसँग सम्बन्धित विभिन्न सेवाहरू दिइरहेको छ।
हाम्रो देश कृषि प्रधान देश नै हो त,
सङ्कै नगर 180 जना हामी नेपालीको मुख्य पेसा खेतीपाती नै हो।
होइन हौ, यति धेरै मान्छे खेतीपाती गर्छन् र पनि सबैलाई पुग्ने गरी खानेकुरो छैन, होइन के कारण हो?
कारण त कति कति, कुन चाहिँ कारणबाट सुरु गरौँ? हेर, बाली नाली फल्ने कुरो चाहिँ घट्या घटै छ, खाने मुख चाहिँ बढ्या बढे।
फेरि हेर न, अब हाम्रो मुलुकमा जहाँ चाहिँ वर्ष दिन खान पुग्ने भन्दा धेरै अन्न फल्छ, त्यहाँबाट पुगिसरी अन्न नफल्ने ठाउँमा लानलाई बाटोको पनि त्यति सुविधा छैन। अर्को कुरा, दुर्गम ठाउँमा खाद्यान्न लान पनि गाह्रो।
फेरि अब हाम्रै ठाउँमा फलेको अन्नले सधैँ खान पुग्छ भन्ने पनि त छैन नि, कहिले खडेरीले खतम, कहिले बारीले स्वा, त्यसमाथि हाम्रा खेतबारीमा सबै खाले अन्न पनि त फल्दैन, कि त माटो मलिलो छैन, कि अन्न बालीलाई सुहाउने हावापानी छैन। अब यो कारणले पनि त खाद्यान्नको समस्या त हुने नै भयो नि।
त्यति मात्र होइन सेकेन्ड बहादुर, राम्रो गुणस्तरको बिउ बिजन, मल, सिँचाइको व्यवस्था, त्यसका अभावका कारण पनि त हामीलाई खाद्यान्नको समस्या परेको होला नि है?
हो त नि, त्यसमाथि नि फसबहादुर, अघि हामीले कुरा गरे जस्तो बाटोको असुविधाका कारण एक ठाउँमा फलेको खाद्यान्न अर्को ठाउँमा लान नपाएर पनि त हामीले खाद्यान्नको समस्या भोग्नु परिरह हो नि।
सेकेन्ड बहादुर, हामीले कुरा गरेको समस्याको मात्रै समाधान निकाल्न केही पहल गर्न सके पनि कति राहत हुन्थ्यो है? साँच्चै भन्ने हो भने मान्छेको जुनी नै फेरिन्थ्यो नि।
नेपालमा धेरै क्षेत्रका मानिसहरू खाद्यान्न अभावको मारमा पर्ने गरेका छन्। खेती गर्न नमिल्ने खालका जमिन र खेतीका लागि सुहाउने मौसम नभएकाले आफूलाई पुग्ने खाद्यान्न उब्जाउन गाह्रो छ। त्यस्तै कतिपय दुर्गम ठाउँमा बाटोको अभावले गर्दा स्थानीय बजारको पहुँच छैन। कतिपय ठाउँमा त खाद्यान्न सामग्री किन्न पनि 5 दिनसम्म हिँडेर जानुपर्छ। त्यसबाहेक गरिबी र प्राकृतिक प्रकोपले पनि धेरै नेपालीको खाद्य सुरक्षाको स्थितिलाई कमजोर बनाएको छ। यतिखेर गरिबीको रेखामुनि रहेका अधिकांश नेपालीले आफ्नो कमाईको 75% केवल खाद्यान्नमा खर्च गर्नुपर्ने बाध्यता छ। काठमाडौँमा रिक्सा चलाउने खोलेगाउँ त्रिशुली नुवाकोटका साइला तामाङको अनुभव यस्तो छ।
मैले रिक्सा चलाएको कमसेकम अब जाने 10-12 वर्ष जति भइसक्यो। झुप्रो घर मैले कति भयो भने अर्काको जाने जस्तो पाँच जाने घरलाई दुई तिनजनाले जाने घर बनाएँ। त्यस्तो बनाउन सकिन्छ कि पैसा जमाएर भनेर जाने रिक्सा चलाउँदा जाने अब जाने बुढा भइसकेको। अब भोलि जाने कमाइसकेपछि भोलि जाने खर्च हुन्छ, दिनको दिन एक पैसा सुक्क जाने बजेट हुँदैन। कहिले जाने 20 रुपियाँ, कहिले 30 रुपियाँ टिप हुन्छ। त्यति गर्दा अब जाने सब भाडा जाने तिर्नु नै अलिक मुस्किल हुन्छ। सब बजे जाने अब जाने भाडा तिर्नुपर्छ, 100 रुपियाँ जान्छ। त्यही 50 रुपियाँ बस्छ, 50 रुपियाँले आफूलाई चिया खाने यसो त्यो खाता पनि पुग्छ। अब तर बेलुका बिहान बेलुका तरकारी भएको खानु नै पुग्दैन।
लाइन चाहिँ निस्किन्छ त यहाँबाट, लाइन चाहिँ निस्किन्छ।
परिवारमा अब चाहिँ छोरा 3 छ, छोरी 2 छ, अनि परिवार छ, अनि बुबा आमा छ, तर मै मात्रै हो पाल्ने, अरू कोही पनि छैन। अनि त्यतिखेर त नि अब चाहिँ गर्भवती थियो, पहिला गर्भवती हुँदाखेरि अब हुनु नसकेर तपाईँको चाहिँ नि हस्पिटल अब चाहिँ नि जताउनु यता त्यता गर्दा गर्दाखेरि चाहिँ नि अब चाहिँ तपाईँको चाहिँ नि धन्य चाहिँ नि अब चाहिँ नि त्यो गर्भवती त भयो, तपाईँको गर्भवती भएपछि त त्यहाँ चाहिँ नि पैसा तिर्नु नसकेर तपाईँको कता लाज चाहिँ मार्नु भयो, तपाईँको लाज मार्नु भयो। अनि त्यहाँबाट चाहिँ नि बल्ल बल्ल चाहिँ नि अब चाहिँ नि बच्चा चाहिँ नि भइरहेछ, बल्ल बल्ल एकजना साथीले चाहिँ अब चाहिँ नि 5-7 हजार रुपियाँ चाहिँ नि मागेर चाहिँ नि बल्ल बल्ल चाहिँ नि त्यो हस्पिटलवाला अब चाहिँ नि 6-7 दिनको बिचमा चाहिँ नि अब चाहिँ नि कोटामा चाहिँ नि ल्याइपुऱ्याएर अब चाहिँ नि एकतिर चाहिँ नि स्कुलबाट चाहिँ अब चाहिँ नि मसारले जातको जात फिस भरण फिस यता त्यता भनेर अब चाहिँ त्यो तुरुन्त चेटी चेटी पठाएर हुन्छ, अबसँग चाहिँ पैसा हुँदैन। अब त्यतिखेर पनि नि अब चाहिँ त्यहाँ लाज हुन्छ भन्छ, अब फिस दिँदैन, ड्रेस दिँदैन, अब चाहिँ नि त्यतिकै अब मास्टरले पढाउँछ भनेर बच्चाहरू जानै अब स्कुलमा जाँदैन भन्छ। अब यदि एकतिर कमाइ नहुने एकतिर अब छोरीले अब खिचिज गर्दै अब चाहिँ एकदम दिमागमा टेन्सन भएर अब चाहिँ यही रिक्सा चलाउँदा चलाउँदा चाहिँ अब चाहिँ बुढा भइसकेबाट त्यतिखेर म 13-14 वर्षको थियो, अहिले त भइसक्यो तपाईँको झन्डै झन्डै 42-43 वर्ष चाहिँ त्यो भइसक्यो। तपाईँको अहिलेसम्म चाहिँ एउटा चाहिँ व्यवहारको केही उद्यम गर्नु नै सकेन, जति कमायो खानाको मात्रै ठिक छ, कुनै अब चाहिँ नि भाव बेसा चाहिँ घट्ने होइन, अब चाहिँ झन्झन झन्झन बढिरहेछ। अब चाहिँ नि जति बेला नि अब चाहिँ नि महँगो भावमा चाहिँ नि किनेर चाहिँ खाइरहनु परेको छ। 10-20 हजार रुपियाँ ऋण छन्, त्यो ऋण अब चाहिँ कसरी तिर्ने भन्नेको धारणामा छ। अब झन् अब ऋण बढ्दै बढ्दै अब सँगको ब्याज या ब्याजको स्यास भएर कति भइसक्यो तपाईँको, कुनै हालतमा चाहिँ नि अब चाहिँ नि अबले खानालाई पनि अब चाहिँ नि अब एक्लै जान खानालाई पनि कमाउन सक्दैन। अब केही घटला जस्तो चाहिँ नि अब चाहिँ नि केही चाहिँ उब्जा देखेको त देखेको छैन। कहाँनिर
अलिक सिधै जानुहोस् हो, ल यतै बायाँतिर छेउमा रोक्नुहोस् यहीँ रोक्नुहोस्।
उहाँ हुनुहुन्थ्यो काठमाडौँमा रिक्सा चलाउने खोले गाउँ त्रिशुली नुवाकोटका साइला तामाङ। खाद्य वस्तुको बढ्दो मूल्य वृद्धिले प्रभावित हुनेमा साइला तामाङ मात्र हुनुहुन्न, उहाँ जस्ता अरू धेरै हुनुहुन्छ जसले आफ्नो कमाईको ठूलो भाग स्वास्थ्य शिक्षा जस्ता आधारभूत कुरामा नभई खानाका लागि खर्च गर्नुपर्ने बाध्यता छ।
तपाईँ अहिले कार्यक्रम रेडियो चौतारी सुनिरहनु भएको छ। रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ।
हेर फसबहादुर, यो खाद्यान्नमा बढेको महँगी अभाव अगाउजी खान नपाएको हाम्रा छोराछोरी देख्दा त
बसेर रुन मन लाग्छ भन्न।
होइन, यो गाउँका सबैलाई हामीले व्यापार गर्न जाँदा भेटेका दैलेखका एम बहादुर वन बनाइदिउँ जस्तो लाग्छ।
ए, तैँले त्यही तरकारी खेतीको कुरा गरिसकेन बहादुर।
अनि त अब आफ्नो खेतीले 8 जनाको परिवार 6 महिना नि नपाल्ने, खाली दुःख गर्न इन्डिया जानुपर्ने त्यस्तो मान्छेले आफ्नो अलिकति भएको त्यो बारीमा तरकारी खेती लाएर हेर त कस्तो मजाले परिवार पाले।
अनि तैँले हाम्रा गाउँले सबैलाई तरकारी खेती लाओ भन्न लागे त त्यसो भए?
होइन, तरकारी खेती नै लाउने होइन क्या, मैले भन्न खोज्या त हामीले सधैँ लाउने धान मकै गहुँ कोदो भन्दा अरू थोकै पो खेती गर्दा बढी फाइदा लिन सकिन्छ कि, त्यतातिर किन विचार नगर्ने भन्न खोजेको?
त्यसै हो भने बिउ पनि अलि उन्नत जातको खोजेर लाउनु पर्यो। यो हावा पानी माटो सुहाउँदो, छिटो छिटो फल्ने, थोरै ठाउँमा धेरै फल्ने, धेरै राख्दा नि नबिग्रने जातको। अब तरकारी भए तरकारी, अन्न भए अन्न, फलफुल भए फलफुल, त्यस्तो लाओ भन्नु पर्यो।
हो, ठिक कुरो गरिस्। अब तिनै एम बहादुरलाई हेर्न, संयुक्त राष्ट्र सङ्घी कसले उन्न जातको बिउ दिएको थियो रे, फुलकोपीको।
कहाँ जम्मै दिएको हो त्यसले?
होइन, अलिकति बिउ त्यसले दिएको थियो क्यार, अनि नपुग चाहिँ राम्रो गुणस्तरको बजारबाट किनेर ल्याएछन्। 150 रोपनीमा 900 किलो फलाएछन् र 18 हजार कमाएछन् एक वर्षमा।
केटा, बिउ मात्रै भएर पुग्दैन रहेछ भन्ने कुरो पनि ख्याल गरे?
होइन, के कुरो ख्याल गर्नु?
आफै अन जुम्लाको कुडारी गाउँको कुरो बिर्सिस्? त्यो ठाउँमा सिँचाइको व्यवस्था गरेर 137 घर परिवारले कसरी प्रगति गरे?
ए हो त है साँच्ची, त्यहाँ एकजना दाइले भनेको त म अहिले पनि झल्झली सम्झिरहेको छु। हेर्नुहोस् भाइ, हामी गाउँले दुःख गरेर यो कुलो बनाइयो
होइन, गाउँले आफैले मात्र गरे होइन के, विभिन्न संस्थाले अलिअलि सहयोग गरेर थिए क्यारे तिनीहरूलाई नि।
जे होस् कुलो त बनाए नि।
त्यो त बनाए,
ती दाइले भने के त। हेर्नुहोस् भाइ, कुलो भनेर बनाएको त गाउँलेका लागि कुलो होइन भाग्य पो बनाइएछ भनेर।
किन नभनु त, अब पहिले जुन बाली लाउन पनि आकाशे पानीको भर पर्नु पर्ने, त्यो नि अलिअलि गहुँ कोदो मकै फल्ने ठाउँमा, अहिले त ती बाली बाहेक जौ धान फल्न थालेपछि।
फेरि सिँचाइको सुविधा भएपछि त अन्न बाली पनि प्रशस्त फल्न थालेछ अरे।
त्यहाँ त अन्नको मात्र कुरो नगर्न, सुनिनस्, बाली नलाएका बेलामा पनि खेतबारी बाँझो बस्दैन भनेको, आलु काउली बन्दाकोपी सागसब्जी खै के के फलाइराख्दो रहेछन्।
त्यही त, अब अहिले त आफ्नै गाउँठाउँमा आफूलाई वर्षै दिनभरि पुग्ने सागसब्जी अन्नबाली फल्छ, सागसब्जी तरकारी बेच्न पनि पुग्छ भनेर भन्दै थिए।
त्यस्तो भएपछि त त्यही पैसाले परिवारलाई लुगाफाटो किन्यो, यसो तेलसेल किन्यो, अब केटाकेटीको पढाइ खर्च भनौँ, त्यही कुलाका कारणले यी सबै गर्न पाएपछि कुलो भाग्य नै त भयो नि।
कुरोको चुरो नि फसबहादुर, अब हाम्रा गाउँका सबैलाई हाम्रो गाउँ पनि त्यही जुम्लाको कुणारी गाउँ जस्तो बनाऊँ भन्न पर्यो क्या,
भने
सिँचाइको व्यवस्था गर्न पहल गरौँ भने क्या। अब त्यसरी कुलो सुलो बनाइयो भने त खडेरीले पनि त केही नाप्दैन नि।
हो हो, हेर्नुहोस् हाम्रा गाउँका दाजुभाइ दिदीबहिनीहरू, हामी बस्ने ठाउँमा विभिन्न कारणले गर्दा हामीलाई वर्षैभरि खान पुग्ने बाली उब्जाउन सकिँदैन, तर कसो गर्दा अरूको मुख नताकी हामी यो खानेकुराको समस्याबाट मुक्त हुन्छौँ त्यो चाहिँ गरौँ।
खाद्य सुरक्षा भनेको सबैले स्वस्थ जीवन बाँच्न आवश्यक पर्ने सुरक्षित तथा पोषिलो खाना आफूलाई पायक पर्ने ठाउँमा र आफूले तिर्न सक्ने मूल्यमा जुनसुकै बेला र अवस्थामा पाउनुपर्छ भन्ने हो। नेपालमा पनि खाद्य सुरक्षाको सुनिश्चितताका लागि सरकारी र गैर सरकारी क्षेत्रबाट केही प्रयासहरू भइरहेका छन्। विभिन्न गाउँहरूमा पहुँच पुर्याउनका लागि अझ धेरै बाटो बन्यो र पानीको कम पहुँच हुने ठाउँमा सिँचाइको व्यवस्था गरियो भने यसले स्थानीय सर्वसाधारणको जीवनस्तरमा पक्कै सुधार गर्नेछ। शारदा रिजालको यो रिपोर्ट।
अहिले म डडेलधुराको बागबजार बगरकोट सडकमा आइपुगेकी छु। अहिले म उभिएको यो ठाउँ यो सडकमा गाडी पुग्ने अन्तिम ठाउँ रहेछ र यसलाई पर्छेटा भनिँदो रहेछ। जिल्ला सदरमुकाम जोड्ने 22 किलोमिटरको यो भौतिक पूर्वाधारले यहाँ कसरी रोजगारको अवस्था सिर्जना गरेको छ र आधारभूत सेवामा पहुँच पुर्याएको छ भनेर म एकैछिन बुझ्ने प्रयास गर्छु। तर त्योभन्दा पहिला चाहिँ डडेलधुरा जिल्लामा सडक निर्माण सम्बन्धी काम हेर्ने जिल्ला विकास समितिका कृष्णदेव जोशीको कुरा एकैछिन सुनौ है त।
झन्डै भनौँ न अब 2052 डडेलधुरा जिल्लाको 3 खाद्यान्न भुकमारी हुने क्षेत्रहरू तय गरेर 20 गाउँ विकास समितिहरूलाई समेट्ने गरेर WFP विश्व खाद्य कार्यक्रम र जर्मन सरकारको सहयोगमा सुरुमा हामीले 3 सडकहरू यहाँ प्रस्तावित गरेका थियौँ, जसमध्ये बागबजारदेखि बगरकोट र जाने भागेश्वरको बिचमा पर्ने पर्छेटा भन्ने ठाउँ छ, त्यहाँसम्म झन्डै 22 किलोमिटर मोटरेबल बाटो छ। 2052 सडकहरू सुरुवात गरिसकेपछि यहाँको जनताले सडक खन्ने क्रममा वर्षेनी चाहिने एउटा जिल्लाको रोजगारीको अवसर पनि यहाँ सिर्जना भएको छ। जस्तो तपाईँ गएकै सडक बागबजार बगरकोट रुपाल सडक डडेलधुरा जिल्लाको सबभन्दा कृषि पकेट क्षेत्र भनेर चिनिएको क्षेत्र हो त्यो।
यो बागबजार बगरकोट सडकले यहाँ रोजगारी मात्र होइन शिक्षा स्वास्थ्य जस्ता अति आवश्यक सेवामा पहुँच पुर्याउन पनि सघाएको छ।
अति विपन्न वर्गमा रहेका वर्ग जाति क्षेत्रहरूका बालबालिकाहरूलाई उनीहरूको आय स्तरमा सुधार भएको अवस्थाले गर्दा विद्यालय पठाउने कुराहरूमा पनि वृद्धि भएको छ। अहिले झन्डै झन्डै 67% पनि डडेलधुरा जिल्लाको यो 10-12 वर्षको दौरानमा धेरै नै अगाडि बढेको छ। यसको श्रेय पनि यी सडकहरूलाई नै जान्छ। पहिला बाटोघाटो थिएन, मातृ मृत्युदर आमा गर्भवती हुने बेलामा बाटैमा मर्ने, अब त्यो बोगेर ल्याउनु पर्ने स्थितिमा 2-3 जिल्ला अस्पतालसम्म पुगाउनु पर्ने अवस्था थियो भने अहिले 3-4 घन्टाको दूरीमा जिल्लाको जुनसुकै क्षेत्रबाट पनि जिल्ला सदरमुकामको सरकारी हस्पिटल र छिमेकी जिल्ला भनौँ न कैलाली कञ्चनपुर लान सक्ने वातावरण पनि सिर्जना भएको छ।
यो ग्रामीण सडक बनेपछि चाहिँ यहाँको सर्वसाधारणको जीवन स्तरमा निकै नै परिवर्तन आएको छ। सडकले बजारसम्म पहुँच पुर्याएको छ र सर्वसाधारणलाई खाद्य सामग्री स्थानीय बजारसम्म पुर्याउन पनि सघाएको छ। यसले धेरै खाद्य वस्तुको मूल्य घटाउन पनि यहाँ सघाएको छ। सर्वसाधारणहरू चाहिँ बढीभन्दा बढी खाद्य पदार्थ किन्न र बेच्न सक्ने भएका छन्। सुरक्षित अनि दिगो जीवनयापनको माध्यमबाट अहिले यहाँ उनीहरूको खाद्य सुरक्षाको स्थिति पनि सुधारिएको छ।
मेरो नाम पपेन्द्र खड्का हो।
अनि तपाईँको घर चाहिँ?
हाम्रो देवल बिपुर गाविस हो, यहाँबाट नजिकै पर्छ। बाटो भर्यो होइन, अब एउटा रोजगारको सिलसिलामा यहाँ आएर नै बसिया हो। पहिला एकदमै जङ्गल थियो भनौँ होइन, अब यस्तो बस्ती थिएन, यति पसलहरू थिएन, एक दुईवटा पसल सानसाना मात्रै थिए। मान्छेहरू घोडा खच्च लिएर सदरमुकाम नजिकबाट सामान ल्याउँथे। अहिलेको अवस्था भनौँ, बैतडीतिरको 13-14 गाविसहरूबाट यहीँबाट सामान जान्छ। दैनिक 50-60 घोडा खच्चरहरू सामान लिएर जान्छन् भनौँ। चहल पहल पहिलेको भन्दा राम्रै छ।
बगरकोटमा यो ग्रामीण सडक बनेपछि गाउँमा उत्पादन हुने के सामानहरू अहिले बजारसम्म आइपुग्छन् त? एकछिन फेरि म पवित्रजीलाई नै सोध्छु।
प्याज जस्तो केही दिन राखेर पनि नसड्ने चिजहरू जस्तो देवलतिर भागेश्वरतिरबाट सदरमुकामतिर जान्छ होइन। दैनिक उपभोग्य तरकारीहरू जस्तै टमाटरहरू 20 क्विन्टल दैनिक बजारतिर जान्छ। र योभन्दा पहिले त अब जाँदै नै थियो, त्यस्तो किसिमको सवारी साधनहरू पनि थिएन। सामान ल्याउन जाँदा बिहान यहाँबाट गएर साँझ हामी पैदल हिँडेर डडल्थ्रा पुग्थ्यौँ। त्यसपछि त्यहाँ घोडा खेचरहरू सामान ढुवानी गर्नका लागि त्यति प्रशस्त थिएनन्, हामीले धेरैजना कुद्नुपर्ने हुन्थ्यो। अहिले त्यस्तो छैन, जतिखेर गए पनि आउन सकिन्छ, एक दुई दिनमा पनि 2 ट्रिप सामान ल्याउन सकिन्छ भनौँ। अब सडक नहुँदाखेरि यहाँ उत्पादन भएको चिज धेरै यहाँ खप्दैन थियो होइन। अब बजार सदरमुकामलाई यहाँलाई त आमदानी भन्दा त भाडामा ज्यादा पैसा लाग्थ्यो होइन, अहिलेको अवस्थामा ठिक छ र गाडी भाडा एकदमै कम छ।
यो थियो शारदा रिजालको रिपोर्ट। स्थानीय पूर्वाधार परियोजना जस्तै सडक, सिँचाइ, बाटोघाटोको सुविधाले कसरी खाद्य सुरक्षा र दिगो जीविकोपार्जनमा फरक ल्याउँछ भन्ने कुरा खुतल्दै।
होइन हौ सेकेन्ड बाजु,
के
यो उहिले बाबुबाजेका पालादेखिको खेतीपाती गर्ने जुन तरिका छ नि हाम्रो, हो त्यो चाहिँ सुधार गर्नु पर्यो क्या?
त्यति मात्रै होइन साथी, अब सबै गाउँले मिलेर सिँचाइका लागि ससाना कुला, पैनी, जे जे सकिन्छ त्यही बनाउनु पर्यो। भरसक मोटर कुद्ने बाटो नभए पनि यसो घोडा हिँड्ने बाटो बनाउनु पर्यो।
ओए त्यति मात्र होइन, उन्नत जातको बिउ लाउनु पर्यो। जुन बाली लाउँदा बढी फाइदा हुन्छ त्यही बाली लाउनु पर्यो पनि भन्न।
हो नि त, यो त सबैले जानेकै कुरो हो नि।
जान्दा जान्दै चाहिँ किन नगएर त भन्ने लाग्यो क्या सेकेन्ड बहादुर मेरो मनमा।
हाम्रो लगानी गर्न डराउने बानी क्या फर्स्ट बहादुर, अब कहिल्यै नगरेको काम एकैचोटि झ्वाममा हाम फाल्दा स्वापो भइने हो कि भन्ने लाग्छ नि।
हो नि कुरो त, त्यसो भयो भने नाफा खाने न्युमा सम पनि जान्छ।
त्यही डरले गर्दा त हाम्रा बाजेका नि बाजेले जसरी खेतीपाती गर्थे हामी पनि त्यसरी नै गर्दैछौँ नि।
त्यो त खेती गर्ने तरिका मात्रै के, बिउ पनि तिनै पुर्खाका पालादेखिको होला। ए साँच्ची बिउ भन्दा एउटा कुरो याद आयो, यो उन्नत जातको बिउ, उन्नत जातको बिउ भनेछौँ हामी, त्यस्तो उन्नत जातको बिउ पाउने चाहिँ कसरी नि?
त्यसका लागि त हेर, जिल्ला कृषि विकास कार्यालयमा गएर सोध्ने, नजिकको कृषि विकास केन्द्रमा गएर बुझ्दा नि हुन्छ। त्यो पनि सकिँदैन भने गाउँ गाउँमा घुम्ने जेटिएसँग सोध्दा नि हुन्छ, उनीहरूले माटो, हावापानी सुहाउने, बढी फाइदा दिने उन्नत जातको बिउका बारेमा बताइदिन्छन् भनेर हामीले व्यापार गर्न घुम्दा कति मान्छेले सिकाएको बिर्सिस?
त्यो त बिर्सेको छैन,
त्यो त बिर्सेको छैन भन्दै बिर्सिँदै गर्छस्। तेरो बानी मलाई थाहा छैन र, फेरि एकपल्ट भनिदिन्छु, अब कहिले नबिर्सिनु नि। तेरा बारीको माटो सुहाउँदो, हावापानी सुहाउँदो, यो उन्नत जातको बिउ कहाँ पाइन्छ भन्ने कुरो जिल्ला कृषि विकास कार्यालयमा गएर सोध्ने बुझिस्, कि नभए कृषि सेवा केन्द्रमा गएर बुझ्दा पनि हुन्छ। त्यो पनि सकिँदैन भने गाउँ गाउँमा घुम्ने जेटिएसँग सोद्धा नि हुन्छ, कुरो बुझिस्?
हेर सेकेन्ड बहादुर, अब हामी कुरा मात्रै नजम्काउँ, बरु हिँड। तर म गएर आजैदेखि त्यसरी नै नयाँ तरिकाले खेती गर्न थालौँ।
हो लजाम, बरु पहिले चाहिँ यो कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रमा गएर यो उन्नत जातको बिउ कहाँ पाइन्छ भनेर बुझौँ है। त्यो पनि सकिएन भने गाउँ गाउँमा घुम्ने जेटिएसँग सोधौँ ल। लु हिँड जाम।
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, फर्स्ट बहादुर सेकेन्ड बहादुर व्यापार गर्न जाला, बाँकी कुरा सुनौँला है अब अर्को पाला।
अब चाहिँ रेडियो चौतारीमा तपाईँका कुरा भन्ने पालो। यहाँ तपाईँले आफ्ना गाउँठाउँमा समुदायले आफै अघि सरेर शान्ति र विकासका केही काम गरेको छ भने त्यो लेखेर पठाउन सक्नुहुन्छ, हामी पढेर सुनाउँछौँ। त्यस्तै कहिलेकाहीँ हामी तपाईँका गाउँठाउँमा आउँदा भेट भयो भने यस्ता कुरा रेकर्ड गरेर ल्याएर त्यो पनि सुनाउँला। अनि तपाईँलाई कार्यक्रम रेडियो चौतारीका बारेमा जे भन्न मन लागेको छ त्यो पनि भन्न सक्नुहुन्छ। तपाईँहरू चाँडै पठाउनुहोस् है।
हाम्रो ठेगाना हो कार्यक्रम रेडियो चौतारी, पोस्ट बक्स नम्बर 1187, काठमाडौँ, नेपाल।
हवस् त, संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको कार्यक्रम रेडियो चौतारी उत्पादन टोलीका शारदा रिजाल, अमर लामा, तोया घिमिरे सहित म भावना अधिकारी पनि बिदा माग्छु। नमस्कार।